بسم الله الرحمن الرحیم. عزیز طلباء، کسی بھی چیز کے بننے کا جو زمانہ ہوتا ہے، جہاں اس کا وجود تیار ہوتا ہے، بننے کے زمانے میں اس چیز میں اگر کوئی عیب، کوئی نقص، کوئی کمی رہ گئی، تو پھر بعد میں اس عیب یا اس نقص اور کمی کو کوئی سدھار نہیں پاتا. کپڑا ہے، مل میں، کارخانے میں تیار ہوتا ہے، کارخانے کے اندر تیار ہونے کے زمانے میں کپڑے میں کوئی عیب رہ گیا، تو اب جب وہ بن کے نکلے گا تو لوگ کہیں گے بھائی یہ تو عیب کارخانے ہی کے اندر سے آیا ہے، اب یہ سدھرنے والا نہیں. کارخانے والے بھی کہ بھائی وہ جو ہے نقصان والا مال الگ کر دو اور ٹھیک مال جو ہے اس کو الگ رکھو، تو اسی انداز سے وہ تقسیم کرتے ہیں. جیسے بچہ ماں کے پیٹ میں تیار ہوتا ہے، بچہ دانی کے اندر رحم میں، اور اس کے بعد دنیا کے اندر آتا ہے، ماں کے پیٹ میں وہ جیسا بنا، اگر اس میں کوئی نقص رہ گیا، کان نہیں ہے ایک، تو پیدا ہونے کے بعد کوئی اس کو کان بٹھا سکتا نہیں. لنگڑا پیدا ہوا تو لوگ کہیں گے بھائی یہ تو اس کا مادرزاد عیب ہے، اس کو کوئی دور کر سکتا نہیں ہے. لولا پیدا ہوا، جو رسا جو ہے نا، وہ آپ کہتے ہیں نا مادر علمی ہے. آپ کا علمی وجود، آپ کی علمی شخصیت یہاں بنتی ہے. ایک تو آپ کا یہ ظاہری وجود ہے، جسمانی وجود، وہ تو ماں کے پیٹ میں تیار ہوا، لیکن آپ کی علمی شخصیت جو ہے وہ یہاں مدرسے میں بن رہی ہے. مدرسہ آپ کی مادر علمی ہے، وہ آپ کے علمی اعتبار سے اور اسی طرح عملی اعتبار سے بننے کا زمانہ یہ ہے. اس زمانے میں آپ کو چاہیے کہ ہر اعتبار سے توجہ دیں، محنت کریں، کوشش کریں کہ آپ کے اندر علمی یا عملی اعتبار سے کوئی نقص اور کمی نہ رہ جائے. خدا نہ خواستہ اگر پڑھنے کے زمانے میں، بھائی ادھر دیکھو، ادھر دیکھو، کیا دیکھا نہیں کہ کوئی آدمی جب بات کر رہا ہو نا تو ادھر دیکھ. ایک ہمارے دینی مدارس ہی کی یہ مصیبت ہے، لوگ تماشا دیکھتے ہیں تو معمولی تماشا ہوتا ہے، تو بھی وہاں سے پیچھے سے ساری دنیا گزر جائے تو بھی کسی کو اس کی طرف ایک نظر اٹھا کر دیکھنے کی بھی ضرورت محسوس نہیں ہوتی. لیکن ہمارے یہاں بس کوئی سیس گرانے کے لیے کھڑا ہوگا تو دیکھ، کوئی آ رہا ہے تو دیکھ رہے ہیں، کوئی توجہ ہے ہی نہیں. یہ طریقہ صحیح نہیں ہے. جب بھی کسی مجلس میں بیٹھیں، پوری توجہ آپ کی اس کی طرف ہونی چاہیے. آپ کی اس بے توجہی کے نتیجے میں بولنے والے کا ذہن بھی منتشر ہوتا ہے، مضامین کی آمد بھی اس کی وجہ سے رک جاتی ہے. آئندہ یہ ادب ذہن میں رکھو، سمجھنا ہے. خیر، تو بہرحال میں یہ عرض کر رہا تھا کہ آپ کی یہاں مدرسہ آپ کی مادر علمی ہے، تو آپ کا علمی اور عملی وجود یہاں تیار ہو رہا ہے. اس تیاری کے زمانے میں، آپ کی اس بننے کے زمانے میں، مدرسے میں داخل ہوئے وہاں سے لے کر فارغ ہونے تک کا یہ جو پورا دور ہے آپ کا، یہ پورا دورانیہ گویا آپ کی علمی اور عملی شخصیت کی تیاری کا ہے، بننے کا. اب اس میں اگر آپ کے اندر کوئی نقص رہ گیا، علمی اعتبار سے رہا تو اور عملی اعتبار سے رہا تو، وہ فراغت کے بعد پھر عام طور پر یہ ہے کہ وہ سدھرنے والا نہیں. ہاں، بعض اللہ تعالیٰ کے بندے ایسے ہوتے ہیں، وہ جو ہے مجاہدہ شدیدہ، محنت شاقہ برداشت کر کے اس کو دور کرنے کی کوشش کرتے ہیں، ہو بھی جاتا ہے، لیکن وہ بہت کم. ورنہ عام طور پر تو یہی ہے کہ وہ جیسا بن کے آیا ہے وہی رہے گا آخر تک. دیکھیے، علمی اعتبار سے جو کمی رہ گئی، مان لیجئے کہ پڑھنے کے زمانے میں آپ فن نحو میں آپ نے محنت نہیں کی اور وہ نحو آپ کی کچی رہ گئی، اب اس کے بعد آپ نے ऊपर के दर्जात में जाकर के अच्छी सी मेहनत कर ली थी, हदीस में भी अच्छा सा आपने दरका हासिल कर लिया, फिका में भी अच्छी खासी इस्तेदाद आपने अपने लिए बहम पहुंचा ली, और उसकी वजह से आप फरागत के बाद आपकी उसी हदीस और इसी तरह फिका की सलाहियत की वजह से आपको ऊंची किताबें पढ़ाने का अल्लाह ताला ने मौका भी अता फरमाया किसी मदरसे में। लेकिन जब आप पढ़ाएंगे ना, तो उस पढ़ाने के दौरान वो जो नहवी एतबार से आपके अंदर कमी रह गई थी, नुक्स रह गया था, वो मौका ब मौका जाहिर होगा। आपके पास पढ़ने वाले तलबा जो वाकईतन नहव से अच्छी तरह वाकिफ़ हैं, वो महसूस करेंगे कि हमारे उस्ताद माशाल्लाह हदीस में बड़ी उम्दा तकरीर करते हैं, फिका का मसला बहुत अच्छा समझाते हैं, लेकिन नहव में कुछ कमी मालूम होती है कि नहीं, वो महसूस करेंगे, भले आपको कोई कहे नहीं। तो यही हर चीज़ में इल्म पढ़ने के ज़माने में इल्मी एतबार से जो जो कमियां आपके अंदर रह गई, मेहनत न करने की वजह से, तवज्जो न देने की वजह से, और उसके लिए जितना आपको मुजाहदा करना था उसके न करने की वजह से, वो सारी कमियां बाद में जूं की तूं बाकी रहेगी, इल्ला कि आप फिर असर नौ पढ़ें, गोया फिर अपने वजूद इल्मी को तैयार करने के लिए दोबारा किसी माध्यम इल्मी में पहुंचे और शुरू से लेकर अखीर तक फिर इसी तरह, तो कुछ मुमकिन है कि सुधरे, लेकिन वैसे उसके बगैर मुमकिन नहीं। अमली एतबार से जो कमी रह गई, वो भी मसलन आप पढ़ने के ज़माने में खूब मेहनत से पढ़ते थे, सबक में हाजिरी देते थे, लेकिन जो है जब नमाज के लिए जब मस्जिद में आने का वक्त आता था जमात में हाजिरी का, तो उसमें आप कोताही करते थे, जमात के साथ नमाज पढ़ने में आपकी तरफ से सुस्ती होती थी, आपकी रकातें जाती थी, कभी जमात छूट जाती थी। अब आप जब फारिग हो जाएंगे, भले आपकी इस्तेदाद बहुत उम्दा हो हदीस में, तफसीर में, फिका में, और आपकी उस उम्दा इस्तेदाद की वजह से आपको ऊंची किताबें पढ़ाने को मिल जाएं, आप बुखारी भी पढ़ाने लग जाएं और हदीस पढ़ाने लग जाएं, लेकिन वो जो पढ़ने के ज़माने में आपने जमात के साथ नमाज पढ़ने का जो एहतमाम नहीं किया, और वो जो नुक्स रह गया ना, वो नुक्स मौका ब मौका यहाँ पढ़ाने के ज़माने में भी जाहिर होगा। आपके पास पढ़ने वाले तलबा देखेंगे कि हमारे उस्ताद माशाल्लाह हदीस बहुत अच्छी पढ़ाते हैं, सबक बहुत अच्छा पढ़ाते हैं, लेकिन नमाज में देर से आते हैं, उनकी रकात जाती है, उनकी जमात जाती है। ये चीज़ उनके दिलों में आपकी मोहब्बत और आपकी अकीदत में कमी का ज़रिया होगी, और उसकी वजह से आपकी ज़ात से उनको जो इल्मी फैज़ पहुंचना चाहिए उसमें क्या होगी, कमी रह जाएगी। गोया आपके इस इल्मी फैज़ की राह में भी यही चीज़ आगे जा कर के रुकावट बनेगी। इसलिए आपको एक ख़ास नसीहत इतनी छोटी से वक्त में कर देता हूं कि अल्लाह ताला ने ये जो पढ़ने का आपको मौका दिया है, मदरसे में आप आए हैं, शुरू से लेकर अखीर तक खूब मेहनत से काम लें, इल्मी एतबार से भी गोया हर एतबार से अपने आप को कामिल व मुकम्मल बनाने के लिए जितनी कोशिश, जितनी जद्दोजहद, जितना मुजाहदा, जितनी मेहनत आप कर सकते हैं, उसमें आपकी तरफ से कोई कमी न हो। वैसे तो देने वाली ज़ात अल्लाह की है, लेकिन दुनिया को अल्लाह ताला ने दारुल असबाब बनाया है, तो जब आदमी मेहनत करेगा, मन जद्द वजद, तो अल्लाह ताला की तरफ से उसको अता भी किया जाता है। इसी तरह अमली एतबार से भी अपने आप को पूरे तौर पर नमाज बा जमात का अहतमाम हो, कुरान पाक की तिलावत का अहतमाम हो, दुआओं का अहतमाम हो, अपनी वजा और कता को दुरुस्त और ठीक रखने का अहतमाम हो, मामलात के दुरुस्त रखने का अहतमाम हो, कभी किसी का पैसा लेकर के खोटा न करें, कभी किसी को गाली न दें। अगर आपने आपके अंदर यही आदत पड़ गई पढ़ने के ज़माने में, तो पढ़ाने के ज़माने में भी गाली आपके मुँह से, आपके सामने हदीस की किताब खुली हुई होगी और गाली आपके मुँह से निकलेगी। तो बहरहाल मैं ये कहना चाहता हूँ कि अमली एतबार से भी अपने आप को पूरे तौर पर दुरुस्त करने के लिए जितनी मेहनत हो सकती है आप कीजिए, यही वो ज़माना है जो आपके बनने का भी है बिगड़ने का। देखो ये मस्जिद की इमारत है ना, आपने देखा होगा बाद मरतबा जब कोई इमारत तैयार होती है, तो उसकी तैयारी के ज़माने में ठेकेदार कॉन्ट्रैक्टर जो है वो जैसा उसकी तरफ ध्यान देना चाहिए देता नहीं। ये छत का ये जो इसका ये पड़ा ना, उस वक्त उस वक्त तो छत के अंदर उसकी जितनी तवज्जो नहीं थी, उसकी वजह से उसमें क्या रह गई, कमी रह गई। अब बारिश के जमाने में पानी क्या होता है, टपकता है, तो अब मदरसे वाले ला करके थोड़ी लिपा पोती करा भी दें तो वो थोड़ी देर के लिए है, एक दो महीना ठीक रहेगा, फिर क्या है पानी टपकना शुरू। वो ये जो ऐब है वो जाने वाला नहीं, थोड़ी देर के लिए डब सकता है लेकिन जाएगा नहीं, वो तो बाकी रहेगा, क्योंकि वो बनने के जमाने में उसके अंदर आ गया है। इसी तरह आपके अंदर भी जो ऐब इल्मी या अमली एतबार से आपके इस दौरान तालीम के अंदर तहसील उलूम के जमाने में आ गया, वो बाद में जाने वाला नहीं है। इसलिए कोशिश यही करो कि कोई कमी रह न जाए और अपनी जात को इल्मी और अमली एतबार से बेहतर बनाने के लिए आपकी तरफ से जितनी मेहनत कोशिश तवज्जो हो सकती है उसमें आपकी तरफ से कोई कमी नहीं होनी चाहिए। अल्लाह ताला आप सबको इसकी तौफीक और सआदत अता फरमाए। उसका तरीका यही है कि मदरसे की तरफ से आपको जो हिदायतें पेश की जाती हैं, इंतज़ामिया है, असातिज़ा हैं, बार बार आपको जो है ना तवज्जो दिलाते हैं। ये भी अल्लाह ताला का करम एहसान है कि आपको ऐसे मुशफिक जो है मुंतजमीन और असातिज़ा अता फरमाए जो मौका बमौका आपकी कोताही पर आपको मुतनब्बे करते हैं और आपको कहते हैं देखो इससे बचने की ज़रूरत है। अगर उससे भी आदमी नहीं बचेगा फिर उसके लिए सिवाय पछतावे और अफसोस के और कुछ नहीं। अल्लाह ताला तौफीक अता फरमाए। दुआ कर लीजिए। सुभानक अल्लाहुम्मा व बिहम्दिक व तबारक इस्मुक व तआला जिद्दुक व ला इलाहा गैरुक اللهم صل وسلم وبارك على سيدنا ومولانا محمد وعلى آل سيدنا ومولانا محمد كما تحب وترضى بعدد ما تحب وترضى ربنا ظلمنا أنفسنا وإن لم تغفر لنا وترحمنا لنكونن من الخاسرين ربنا آتنا في الدنيا حسنة وفي الآخرة حسنة وقنا عذاب النار ربنا هب لنا من ازواجنا وذرياتنا قرة اعين واجعلنا للمتقين اماما اللہ تو ہمارے گناہوں کو معاف فرما، ہماری خطاؤں سے درگزر فرما، تیری مرضیات پر ہم کو زیادہ سے زیادہ چلا کر تیری نامرضیات سے ہماری پورے پوری حفاظت فرما۔ نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم کے طریقوں اور سنتوں کو اپنی زندگی کے ہر شعبے میں جاری کرنے اور اپنانے کی اے اللہ تو ہمیں توفیق و سعادت عطا فرما۔ حضور اکرم صلی اللہ تعالیٰ علیہ وسلم کے طریقوں کی محبت اور غیروں کے طریقوں کی نفرت ہمارے قلوب کے اندر ڈال دے۔ اے اللہ اس مدرسے کو ہر نوع کی ترقیات سے مالا مال فرما، اس کے علمی، اخلاقی، انتظامی، تعلیمی، تربیتی، اصلاحی معیار کو بلند سے بلند تر فرما۔ اس کے قائم کرنے والوں، چلانے والوں، پڑھانے والوں، پڑھنے والوں، تعاون کرنے والوں، تعلق محبت رکھنے والوں سب کو بے انتہا قبول فرما۔ اللہ اس کی تمام ضروریات کی اپنے خزانہ غیب سے کفالت فرما۔ اللہ عقائد حقہ، علوم نافعہ اور اعمال صالحہ کی ترویج و اشاعت کا اس کو بہترین ذریعہ بنا۔ اللہ ہر قسم کے شرور، فتن، آفات، بلیات، مکارے سے اس کی پورے پوری حفاظت فرما۔ اللہ تمام طلبہ کو عقائد حقہ، علوم نافعہ، اعمال صالحہ، اخلاق فاضلہ سے آراستہ فرما۔ برے اخلاق، برے کردار و گفتار، برے عادات و اطوار، بری صحبتوں، برے ماحول کے برے اثرات اور برے لوگوں کی بری عادتوں کا نشانہ بننے سے ان کی پورے پوری حفاظت فرما۔ اپنی شان ربوبیت سے اے اللہ تو ان کی تربیت فرما کر ان کو اپنے والدین، اساتذہ اور مربیوں کی آنکھوں کی ٹھنڈک اور ان کے دلوں کا سرور، ان کے لیے صدقہ جاریہ اور ان کی امیدوں سے بڑھ کر کے بنا دے۔ اللہ ہمارے بیماروں کو صحت کاملہ، عاجلہ، مستمرہ عطا فرما۔ اللہ یہ عام وبا جو سوائن فلو کے شکل میں اللہ پوری علاقے اور ملک پر اور پورے عالم پر مسلط ہو رہی ہے، اللہ اس وبا کو اپنے فضل سے اٹھا لے، اپنے فضل کا معاملہ فرما۔ تمام ہی بیماروں کو جس بیماری میں بھی ہوں صحت کاملہ، عاجلہ، مستمرہ عطا فرما۔ مقروضوں کے قرضوں کی ادائیگی کی شکلیں پیدا فرما، پریشان حالوں کی پریشانیوں کو دور فرما، حاجت مندوں کی حاجتیں پوری فرما، قید و بند میں محبوسوں کو رہائی نصیب فرما, مقدمات میں ماخوذوں کو بری فرما. اے اللہ یہاں کا مقدمہ جو زیر سماعت ہے, اپنے فضل سے اے اللہ ان تمام مسجونین کی رہائی کا فیصلہ فرما دے, اپنے فضل سے فرما دے. اے اللہ فیصلہ کرنے والوں کے دلوں کو نرم فرما کر اے اللہ ان کے فیصلے کو تیرے فضل سے ان کے حق میں رہائی کا فیصلہ فرما دے. اے اللہ ہر رکاوٹ کو دور فرما, ہر مشکل کو آسان فرما. اے اللہ ہر طرح کی رکاوٹوں سے حفاظت فرما, اپنا فضل فرما. اے اللہ جو جس مصیبت میں گرفتار ہے اس سے نجات عطا فرما. حضور پاک صلی اللہ علیہ وسلم کا امتی جہاں کہیں بھی ہو, اس کے ایمان و اسلام کی, جان و مال کی, عزت و آبرو کی, اہل و عیال کی, تجارت و زراعت و کاروبار کی, ہر چیز کی اے اللہ پورے پوری حفاظت فرما. اے اللہ اس ملک میں امن و امان کی فضائیں عام فرما, یہاں بسنے والی قوموں میں آپس میں اے اللہ رواداری, محبت, ایک دوسرے کے حقوق کی ادائیگی, ایک دوسرے کے ساتھ حسن سلوک کو عام فرما. اے اللہ اسلام اور اہل اسلام سے متعلق اے اللہ جو بدگمانیاں, غلط فہمیاں اے اللہ غیروں کے اور برادران وطن کے قلوب میں ڈالی گئی ہیں, اپنے فضل سے ان کو دور فرما. اے اللہ ان کو دور کرنے کے لیے ہمیں بھی صحیح کرنے کی توفیق عطا فرما. اے اللہ تیرے دین کی محنتوں کے جو سلسلے ہمارے اکابر تیرے صالح اور نیک بندوں کے زمانے سے مدارس عربیہ, مکاتب قرآنیہ, مراکز دینیہ, خانقاہوں, مساجد, دعوت و تبلیغ اور دوسری شکلوں میں چل رہے ہیں, اے اللہ ان سلسلوں کو بلا روک ٹوک اور بلا رکاوٹ کے اپنے فضل سے آئندہ کی جاری و ساری رکھ. اے اللہ ہماری بدعمالیوں اور ہماری اے اللہ غلطیوں کی وجہ سے ان نعمتوں سے ہمیں محروم نہ فرما, اپنے فضل کا معاملہ فرما, اپنے فضل کا معاملہ فرما. اللہ تیرے حبیب پاک صلی اللہ علیہ وسلم نے جتنی خیر اور بھلائی تجھ سے مانگی ہمیں اور پوری امت کو عطا فرما, جن شر و برائیوں سے پناہ چاہی اس سے ہماری اور پوری امت کی حفاظت فرما. اے اللہ یہاں موجود تیرے تمام بندوں کی جائز اور نیک مرادیں پوری فرما. ربنا تقبل منا انک انت السمیع العلیم, وتب علینا انک انت التواب الرحیم. صلی اللہ تعالی علی خیر خلقہ سیدنا و مولانا محمد و آلہ و اصحابہ اجمعین برحمتک یا رب.